साहित्य को उर्वर को कुल को भूमि सूचना र संचार को प्रविधि लाई चुमी
मनोरम भुजी कोट को आगन मा बसी रॉक गार्डन र चवन धाम मा लगाउँदै कसी
यो हो शुक्ला गण्डकी एफएम 97.6
भाषाइनी संस्कृति को मौलिक छ कला गीत संगीत गुंजाना खुल्छा अब गला
शुक्ला गण्डकी नगर को गहना हो यो परिवर्तित समय को चाहना हो यो
शुक्ला गण्डकी एफएम 97.6
शुक्ला गण्डकी एफएम 97.6
ड्राइभरदेखिर होइन लेबरदेखिर लिएर सबै काम गरेर अब तिखारिँदै अहिले यो अवस्थामा आइयो.
त्यही भएर चाहिँ यहीँ नेपालमै बसौँ, यहीँ केही गरौँ, रोजगारी सिर्जना गरौँ, यहीँको आर्थिक स्तर उन्नति विकास गरौँ, होइन देशकै लागि केही गरौँ भनेर चाहिँ यहीँ आँटेको हो.
टिकट काट्ने क्रममा चाहिँ मेरो नाम पहिला थर लेखेर अनि पछि कृष्ण लेखेको हुनाले पौडेल कृष्ण भएको हुनाले मैले त्यस अनुसार मैले आफ्नो नामलाई चाहिँ त्यसरी गरेँ सर.
स्वच्छ ढङ्गले गर्नुपर्छ, कसैले ठगी गर्नुहुन्न, कसैले ढाँट्नुहुन्न.
त्यो सानोको मार खुकुरीलाई थाहा हुँदैन, अब आगोले पोलेको डाम आगोले नै थाहा पाउँछ भने चाहिँ अब कामदारलाई पनि माया गर्नुपर्छ भन्ने सोचको मान्छे हो म, किनभने हिजो त्यही फिल्डबाट आएको.
के व्यवसाय सुरु गर्दा स्विट होला त नि यो ठाउँमा भन्दाखेरि मेरो साथीभाइले भने फर्निचर व्यवसाय सुरु गर्ने
यस्तो हुन्छ मैले भने. पहिलाको चाहिँ अब सीमित मात्र हुन्थ्यो र त्यो चिनिन्थ्यो.
ए हजुर.
अहिले त तपाईँको त्यो हुन त गफ लाउँछ, व्यापारीले सबै चिन्छ भन्छ, तर व्यापारीले सबै चिन्दैन.
बिल्कुल व्यावसायिक कुराकानी कार्यक्रम बिजनेस टक शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक सोमबार बिहान 8:15 पुनः प्रसारण साँझ 5:15 सुन्ने प्रयास गर्नुहोला.
मेरो देश मेरो जगदम्बा सिमेन्ट.
नमस्कार. कार्यक्रम जगदम्बा सिमेन्ट बिजनेस टकमा म यहाँलाई हार्दिक स्वागत गर्दछु. कार्यक्रम जगदम्बा सिमेन्ट बिजनेस टक शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक सोमबार बिहान 8:15 प्रसारण हुने गर्दछ र कार्यक्रमको पुनः प्रसारण यहाँले साँझ 5:15 पनि सुन्न सक्नुहुनेछ. यो कार्यक्रम शुक्ला गण्डकी एफएम लेखेको हाम्रो आधिकारिक फेसबुक पेज र शुक्ला गण्डकी एफएम लेखेको युट्युब च्यानलमा पनि तपाईँले चाहेको समयमा सुन्न सक्नुहुनेछ. कार्यक्रममा हामी एकजना व्यवसायीलाई स्टुडियोमा ल्याउँछौँ, विगतदेखि वर्तमानसम्म कोट्याउने प्रयास गर्दै आइरहेका थियौँ. आजको कार्यक्रममा आजको श्रृङ्खलाबाट भने हामी अलिकति ब्याङ्क र वित्तीय संस्थाहरू सहकारी क्षेत्रहरूलाई पनि समेटेर यो कार्यक्रमलाई अगाडि बढाउँदैछौँ, किनकि धेरैजसो ब्याङ्क वित्तीय संस्थाहरू व्यवसायसँग पनि जोडिएका हुन्छन्, कर्जा दिने विषयमा होस् या विभिन्न विषयमा जोडिएका हुन्छन्. हामी ब्याङ्क वित्तीय संस्था र सहकारीहरूले गरेका कामहरूको बारेमा पनि चर्चा परिचर्चा गर्ने प्रयास गर्दैछौँ. तपाईँ जगदम्बा सिमेन्ट शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौडामा अवस्थित रिमाल हार्डवेयरमा प्राप्त गर्न सक्नुहुनेछ, जुन यो क्षेत्रकै आधिकारिक विक्रेता पनि हो. यो जानकारी सँगसँगै आजको कार्यक्रममा हामीसँग स्टुडियोमा हुनुहुन्छ उन्नति कृषि सहकारी संस्था लिमिटेड, जुन शुक्ला गण्डकी नगरपालिका 4 दुलीगौडामा छ, यसका अध्यक्ष एवं शुक्ला गण्डकी कृषि सहकारी सञ्जालका संयोजक पदमबहादुर बानिया. आउनुहोस्, म यहाँलाई कार्यक्रममा स्वागत गर्दछु. यहाँलाई स्वागत छ कार्यक्रममा.
धन्यवाद राजनजी.
अलिकति कार्यक्रमलाई अब अगाडि बढाउँ, सहकारीकै स्थापना कसरी हुन पुग्यो होइन भन्ने सन्दर्भबाटै जाउँ न. उन्नति कृषि सहकारी अलिकति कृषिलाई लक्षित गरेर होइन अब केही गर्नुपर्छ भन्ने एउटा भावका साथ यहाँहरू अगाडि बढ्नुभयो, यहाँहरू सफलता उन्मुखतर्फ पनि हुनुहुन्छ होइन. अलिकति भनिदिनुहोस् न सुरुवातको पृष्ठभूमि कसरी हुन पुग्यो.
धन्यवाद राजनजी. हाम्रो उन्नति कृषि सहकारी संस्था लिमिटेडको स्थापनाको प्रसङ्गमा यहाँले कुरा राख्नुभयो. हाम्रो संस्था कसरी स्थापना भएको थियो भने म त्यतातर्फ जान चाहन्छु. विगतमा करिब आजभन्दा करिब 2055-56 सालतिर चाहिँ हाम्रो तत्कालीन पशु सेवा कार्यालय बेलचौतरा मार्फत हाम्रो कृषक समूहहरू एक आपसमा कृषक समूहको रूपमा आबद्ध भएर एउटा मासिक रूपमा एउटा सदस्यले 5 रुपियाँ 10 रुपियाँ जम्मा गर्दै जाने क्रममा करिब हाम्रो चाहिँ 5-7 वटा कृषक समूह स्थापित गठन भइसकेपछि अनि बिस्तारै हाम्रा अग्रजहरूले यो हाम्रो चाहिँ कृषक समूहहरूलाई एउटा कृषि सहकारीको रूपमा परिणत गर्न पर्छ भन्ने एउटा गहन सोचका साथ यो संस्थाको स्थापना भएको हो र यसमा हाम्रो चाहिँ संस्थापक सञ्चालकज्यूहरूले यो सोचलाई परिवर्तन गरेर जति पनि हाम्रो चाहिँ कृषक समूहहरू थिए ती सबैलाई एक आपसमा मिलाएर एउटा हाम्रो उन्नति कृषि सहकारी संस्थाको स्थापना गरिएको कुरा म यहाँलाई जानकारी गराउन चाहन्छु र हाम्रो संस्थाको स्थापना हाम्रो संस्थाको दर्ता नम्बर 500 स्थापना 2067-68 रहेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
यो एक किसिमको भन्यो भने बचत सङ्कलन हुँदै जाँदाखेरि होइन
हजुर
त्यहाँसँग जोडिएर सहकारी स्थापना भयो
हजुर हजुर
कति हुनुहुन्थ्यो त्यो भनौँ न संस्थापन रूपमा यसलाई चाहिँ स्थापना गरेर अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा
संस्थापनको समयमा हाम्रो संस्थामा कति भने करिब 7 वटा कृषक समूहहरू थिए
हजुर
त्यसमा हाम्रो एउटा कृषक समूहमा सदस्य सङ्ख्या 30 जना नबढाएर भन्ने थियो करिब 20 जनादेखि माथि 30 जनाभन्दा नबढाएर भन्ने चाहिँ हाम्रो के अरे कृषक समूहहरूको चाहिँ एउटा निर्णय थियो त्यो अनुसार हाम्रो चाहिँ करिब 250-250 जति त्यो बेलामा हाम्रा सदस्यहरू कृषक समूहमा आबद्ध हुनुहुन्थ्यो त्यस पश्चात तिनै करिब 250 कृषक सदस्यहरूलाई एउटा सहकारीको रूपमा परिणत गर्ने क्रममा हाम्रो स्थापनाकालको के अरे उन्नति कृषि सहकारी संस्था लिमिटेडको सदस्य सङ्ख्या करिब 250 जना भनेर हामीले
अब त्यो ताका पनि भनौँ न 67-68 हेर्ने हो भने पनि अलिकति बचत होइन तथा ऋण दिने सहकारीहरूको बाहुल्यता थियो होइन त्यतातिर स्थापना गर्छ भन्ने एक किसिमको हुइमै थियो तर भनौँ न कृषितर्फै गएर पनि अब केही गर्न सकिन्छ भन्ने आँट चाहिँ कसरी आयो
हाम्रो कस्तो भने राजनजी अब यसमा मैले के भन्न चाहन्छु भने हाम्रो एउटा मैले अघि पनि भनिसकेँ पशु सेवा कार्यालय मार्फत स्थापना भएको र त्यसैको उसबाट हाम्रो भिजनबाट हामी चाहिँ के अरे सहकारीमा परिणत गर्नुपर्छ भन्ने भएको हुनाले हामी बचत तथा ऋणमा जानुभन्दा कृषक कृषि सहकारीकै रूपमा जानुपर्छ भन्ने हाम्रो चाहिँ सबैको एउटा सरसल्लाह गरेर निर्णय गरिएको
हजुर अब अहिलेतिर अहिले जाउँ न अब यहाँहरूले विभिन्न भनौँ न कृषकहरूलाई सपोर्ट गर्नेदेखि लिएर होइन कर्जा दिने काम सँगसँगै उत्पादनमूलक क्षेत्रमा पनि यहाँहरू लागिरहनु भएको छ विशेष गरेर कृषि क्षेत्रमै अहिले चाहिँ विशेष गरेर कहाँ कहाँ लगानी गरेको छ सहकारीले
हाम्रो राजनजीले भनेअनुसार हाम्रो चाहिँ एउटा के अरे कृषि सहकारी भइसकेपछि हाम्रो संस्था हो हामीले चाहिँ उत्पादनको क्षेत्रमा पनि हामीले चाहिँ लगानी गरेका छौँ यहाँले भनिसक्नुभयो र हामीले त्यसका साथै हामीले बचत तथा ऋणको पनि काम गरेका छौँ किनभने हामी एउटा वित्तीय संस्था खडा गरेर बसिसकेपछि अब हाम्रा सदस्य र सेवाग्राहीहरू आइसकेपछि हामीले बचत तथा ऋणको काम गर्दैनौँ भन्न हामीलाई अलिक असहज गरे महसुस भयो त्यस कारणले गर्दा हाम्रो उद्देश्य अनुरूप पनि हामीले काम गरिरहेको अवस्था हो र त्यसका अलावा हामीले बचत तथा ऋणमा पनि हामीले कारोबार गरेको अवस्था छ
हजुर लगानीको हिसाबले सहकारीले चाहिँ कृषि क्षेत्रमा चाहिँ कुन कुन क्षेत्रमा लगानी गरेका छ
कृषिको क्षेत्रमा भन्नुहुन्छ भने पशुपालन
हजुर
कृषि लगायत पशुपालनका पनि विभिन्न बाटोहरू छ ती सबैमा हामीले जस्तो कृषि तथा पशुमा हामीलाई लगानी गरिदिनुहोस् भनेर हाम्रो चाहिँ सदस्यहरू हाम्रो समूहहरू मिलेर आउनुभयो भने बचत तथा ऋणमा भन्दा हामीले ब्याज दरमा पनि केही कमी कम पर्सेन्टमा हामीले लगानी गरेको अवस्था छ
अब लामो समय बितिसक्यो 67-68 सालदेखि अहिलेसम्म आउँदाखेरि त
हजुर
यो क्षेत्रमा लागेर कृषि क्षेत्रमा लागेर भनौँ न व्यावसायिक रूपमा अगाडि बढ्दाखेरि पनि अब प्रतिफल लिइरहेको अवस्था हुनुपर्छ कतिपय कृषकको त जीवन स्तर नै परिवर्तन भएको हुनुपर्छ होइन यतिको यो एक दशकको यात्रामा चाहिँ कति छन् तपाईँहरू भनौँ न सहकारीबाट कर्जा लिएर होइन कृषि क्षेत्रमा लगानी गर्नुभयो अहिले यसरी आम्दानी गरिरहनु भएको छ भनेर तपाईँहरूले बाहिर भन्दाखेरि पनि आत्मसन्तुष्टि मिल्ने खालका त्यस्ता उदाहरणहरू छन्
छन् छन् हामीले लगानी गरेर हाम्रा चाहिँ सेयर सदस्यहरूलाई लगानी गरेर हाम्रा सेयर सदस्यहरूले कृषक सेयर सदस्यहरूले भनौँ विशेष गरी उहाँहरूले चाहिँ काम गर्नुभएको छ त्यो एउटा उदाहरण नै छ त्यो हाम्रो संस्थाले एउटा गर्व गर्ने लायकको हाम्रा सदस्यज्यूहरूले काम गरिदिनु भएको छ त्यस कारणले गर्दा जुन हामीसँग लगानी लिएर कृषि अथवा पशु गर्ने कृषक सदस्यज्यूहरूलाई पनि म आज तपाईँको यस कार्यक्रम मार्फत विशेष विशेष धन्यवाद पनि व्यक्त गर्न चाहन्छु
हजुर कुन कुन क्षेत्रमा लगानी गरेर भनौँ न व्यावसायिक रूपमा केही गरेको उदाहरण
कृषिमा अब चाहिँ फलफुल तरकारी छ भने पशुतर्फ चाहिँ बाख्रा पालन भङ्गुर पालन भैँसी पालन गाई पालन कुखुरा पालन इत्यादि क्षेत्रमा हामीले चाहिँ लगानी गरेको अवस्था छ
विशेष गरेर कृषक साथीहरूको गुनासो के रहन्छ भने उत्पादन गर्छौँ तर बजारको चाहिँ ठुलो समस्या छ बजार पाउनै गाह्रो छ होइन या ढुवानी गरेर लैजानै मुस्किल छ भन्ने किसिमको चाहिँ समस्या गुनासोहरू धेरै सुन्ने गर्छौँ यसको लागि चाहिँ अब न कृषि क्षेत्रमै यहाँहरू लागिरहेको एउटा सहकारी भएको हुनाले कृषकहरूले उत्पादन गरेका विषयलाई चाहिँ बजारीकरणमा पनि केही सपोर्ट पुर्याएको छ
सपोर्ट अवश्य पनि पुर्याएको छ राजनजी मैले यसै प्रसङ्गमा एउटा कुरा अर्को पनि भन्न मन लाग्यो मलाई हाम्रो चाहिँ संस्थाको एउटा मातहतमा एउटा के अरे कृषि उपज कारोबार केन्द्र भनेर हामीलाई यो नेपाल सरकारले तत्कालीन नेपाल सरकार भनौँ यो नगरपालिका नहुँदैको चाहिँ अवस्था हो जस्तो गाछे पानीमा शुक्ला गण्डकी वडा नम्बर 4 गाछे पानी त्यो पुलको नजिकै एउटा भवन पनि छ यहाँहरूले देख्नु भएको पनि होला त्यो चाहिँ भवन के हो भने हामीलाई तत्कालीन जिल्ला समन्वय समितिले हामीलाई यो नेपाल सरकारको एउटा नीति रहेछ राजमार्ग केन्द्रित कृषि उपज कारोबार केन्द्र गराइदिनु भनेर त्यो एउटा नेपाल सरकारको नीति अनुरूप तत्कालीन जिल्ला समन्वय समितिले हाम्रो सहकारी संस्थालाई ल यसको के अरे जिम्मेवारी तपाईँहरू लिइदिनुहोस् भनेर तत्कालीन गाविस दुलेवाडा गाविसबाट हामीलाई त्यहाँ त्यो गाछे पानीको पुलको छेउमा जग्गा उपलब्ध गराएर जिल्ला समन्वय समितिको पनि लगानी छ त्यसमा र हाम्रो संस्थाको पनि केही पर्सेन्ट लगानीमा हामीले त्यहाँ कृषि उपज कारोबार केन्द्रको भवन बनाएर त्यहाँबाट हामीले रासायनिक मलहरू मल बिउ पनि बिक्री वितरण गऱ्यौँ अलिकति मैले भन्नै पर्ने हुन्छ हामीले भोगेको कुरा हो त्यो अलिकति अपायक जस्तो भयो अहिले त अब अलिकति बजार विस्तार भएको क्रम छ त्यो बेलामा त्यति बजार विस्तार नभइसकेको कारणले गर्दा हामीले केही 2-3 वर्ष हामीले त्यहाँबाट यो कृषि उपज कारोबार केन्द्रको पनि के अरे सुरुवात गऱ्यौँ त्यसलाई हामीले अलिक कन्टिन्यू गर्न सकिएन किनभने कृषि उपज कारोबार केन्द्र भनिसकेपछि हाम्रा कृषकहरूले बजारको मागलाई पुग्ने गरी कृषिका के अरे तरकारी तथा फलफुलहरू उपलब्ध गराउन नसकेको अवस्था चाहिँ सत्य हो
हजुर
त्यस कारणले गर्दा हाम्रो त्यो भवन अहिले पनि यथावतै छ हामीले भविष्यमा पनि हाम्रो संस्थाले त्यो भवनलाई फेरि के अरे प्रयोगमा ल्याउने हाम्रो चाहिँ एउटा संस्थाको उद्देश्य रहेको कुरा म यहाँहरूलाई जानकारी गराउन चाहन्छु
श्रोता तपाईँ सुन्दै हुनुहुन्छ जगदम्बा सिमेन्ट बिजनेस टक जगदम्बा सिमेन्टद्वारा प्रायोजित कार्यक्रम हो यो हामी नेपाली हाम्रो देश हिमाल तराई पूर्वदेखि पश्चिमसम्म जगदम्बा सिमेन्ट
मेरो देश मेरो जगदम्बा सिमेन्ट
आज हामीसँग हुनुहुन्छ उन्नति कृषि सहकारी संस्था लिमिटेड सँगसँगै शुक्ला गण्डकी कृषि सहकारी सञ्जालका संयोजक सहकारीका अध्यक्ष पदमबहादुर बानिया विशेष गरेर कार्यक्रममा हामी व्यावसायिक पाटोलाई बढी जोड दिइरहँदाखेरि हामी पछिल्ला श्रृङ्खलाहरूमा अब कृषि सँगसँगै सहकारी वित्तीय क्षेत्रसँग सम्बन्धित रहेर पनि हामी कार्यक्रममा कुराकानी प्रस्तुत गर्ने जमर्को गरिरहेका छौँ आउनुहोस् म फेरि कुराकानीलाई जोड्न चाहन्छु। अलिकति सहकारीभित्र छिरौँ न, अहिले अब त्यो बेलामा तत्कालीन 200 हाराहारीबाट होइन अगाडि बढाउनु भएको सहकारी बचतबाट होइन जुन एउटा कृषिसँग सम्बन्धित त्यो बचत थियो त्यसले छाएको उत्साहले यति ठुलो संस्था जन्म भयो होइन। अहिले आफै आफ्नै भवनमा यहाँहरू हुनुहुन्छ, राजमार्गमै जग्गा किनेर भवन निर्माण गर्नुभयो, लगानी गर्नुभएको छ। कति छन् अहिले सदस्य सङ्ख्या कति छन् होइन?
हजुर,
लगानीको अवस्था कस्तो छ? यो सँगसँगै यहाँले पनि भन्नुभयो हामी अब बचततर्फ पनि होइन बचत र ऋणतर्फ पनि स्थापना गरिसकेपछि त्यो गर्नुपर्दो रहेछ भन्नुभयो, अलिकति यसको पाटोबारे चर्चा गरौँ।
धन्यवाद राजनजी। हाम्रो अहिले भन्ने हो भने हाम्रो संस्थामा हाम्रो सेयर सदस्यहरू करिब 2300 छौँ हामीहरू। मैले अघि पनि भनेको थिएँ हाम्रो यो सदस्यता चाहिँ अझै पनि बढ्ने क्रम जारी नै छ, किनभने अब के अरे सहकारीमा सदस्यता बन्द गर्ने भन्ने कुरा यो सहकारी ऐनमा छैन। त्यो भएर हामीले पनि त्यो सरकारको नीति र निर्देशनलाई हामीले पनि अवलम्बन गरेको कुरा पनि म यहाँहरू समक्ष राख्न चाहन्छु। र अब यसै प्रसङ्गमा मैले भन्नै पर्ने हुन्छ, हामीले सहकारी सञ्चालन गर्ने क्रममा हामीले भोगेका कठिनाइहरू एउटा के हुन्छ भने हामीलाई पनि नियमन गर्ने नियामक निकायहरू छन्। त्यसमा के छ भने सहकारीको बारेमा अलिकति विज्ञ नियामक निकायमा अलिक विज्ञ हुनु पर्थ्यो, त्यो त्यस्तो भयो भने हामीलाई सहकारीको बारेमा उचित सल्लाह सुझाव पाइन्थ्यो भन्ने हामीलाई लागेको छ। त्यो चाहिँ अलि नभइरहेको अवस्था हो। र अर्को कुरा के छ भने अहिले चाहिँ 2074 र सहकारी नियमावली 1375 हामी सञ्चालित छौँ। विगतमा सहकारी ऐन 2048 र विनियम 2049 थियो भने हामी त्यस पछाडिको अहिले नयाँ ऐन र नयाँ नियमावली अन्तर्गत हामी सञ्चालनमा छौँ। यसमा के भनेको छ भने हामीलाई सहकारी संस्था भन्ने बित्तिकै एउटा वित्तीय संस्था भन्ने बित्तिकै नाफामुखी संस्था त हो नै, त्यसको साथसाथै सेवामुखी संस्था पनि हो भन्ने कुरो हामीले एकदमै महसुस गरेका छौँ। तर हामीलाई हेर्ने नियामक निकाय र भनौँ विशेष गरी भनौँ नेपाल सरकार नै, यसमा चाहिँ अलिकति यो वित्तीय कारोबार गर्ने संस्था भनेपछि नाफामुखी संस्था मात्रै हो भन्ने उहाँहरूको एउटा ध्येय छ, त्यो हुनु हुँदैन भन्ने मेरो चाहिँ एउटा जोरदार माग गर्न चाहन्छु। मैले जस्तो कि यो नियामक निकायहरूको कार्यक्रममा कहिले कहिले गएर यसो बोल्न यस्तो बोल्ने अवसर पाएँ भने मैले यो कुरा जहाँ पनि राखेको छु हो उहाँहरूले हो तपाईँले भनेको कुरा एकदम सान्दर्भिक हो भन्नुहुन्छ, तर व्यवहारमा त्यो नउत्रिरहेको अवस्था छ।
हजुर, यहाँले भन्नुभयो जस्तो अलिकति नियमन गर्ने संस्थाहरू चाहिँ अलिकति त्यहाँ विज्ञको आवश्यकता छ, अलिकति बुझेको व्यक्ति भयो भने सहकारीका समस्याहरू चुनौतीहरू होइन चाहिँ त्यसलाई चाहिँ कार्यान्वयन गर्न चाहिँ सजिलो हुन्छ भनिरहनु भएको छ। सँगसँगै अब कतिपय ठाउँ हामी सुन्छौँ सहकारीका सिद्धान्त छन् होइन, ती सिद्धान्त चाहिँ क्रमशः रूपमा चाहिँ कार्यान्वयन गर्नुपर्ने सहकारीको दायित्व पनि हो। कतिपय ठाउँमा चाहिँ हामी सहकारीको सिद्धान्तै कार्यान्वयन भएन भनौँ न, त्यो चाहिँ उल्लङ्घन भयो भन्ने गुनासो पनि सुन्छौँ।
हजुर हजुर,
यहाँले त्यतातिर चाहिँ कतिको ध्यान दिनुभएको छ?
सहकारीका 7 सिद्धान्त छन् विशेष गरी मुख्यतः राजनजी।
हजुर,
यसमा सहकारीका 7 सिद्धान्तलाई हामीले एकदम पूर्ण रूपमा अवलम्बन गरेको अवस्था छ। हो, हजुरले भने जस्तै कतिपय सहकारीले यो 7 सिद्धान्तलाई अवलम्बन नगरेको अवस्था छ। अझै भन्नुपर्ने हुन्छ कतिपय सहकारी संस्थाहरू दर्ता भएका छन् तर कार्यालय खोलेर नबसेर एउटा झोलामा कारोबार भइरहेको अवस्था पनि छ। मैले भन्नै पर्ने हुन्छ नियमनकारी निकायहरूले त्यो झोलामा बोकेर हिँड्ने सहकारी र हामी एउटा कार्यालय सञ्चालन गरेर बस्ने सहकारी कर्मीहरूलाई एउटै तराजुमा राखेर हेरेको अवस्था पनि कतिपय सन्दर्भमा देखिन्छ।
हजुर, अब चुनौतीको कुरा तपाईँले अघि पनि भन्नुभयो होइन, अलिकति थप्नु भएको थियो, यहाँहरू सञ्चालक समितिमा रहेर काम गरिरहँदाखेरि एउटा 12-13 टिम नै हो होइन, सँगसँगै अरू उपसमितिहरू यहाँले बनाउनुहुन्छ त्यो प्रभावकारी होइन बनाउनको निम्ति, अरू के समस्याहरू उत्पन्न हुँदो रहेछन् सहकारीमा होइन, जो चाहिँ सामना गरिरहनु भएको छ? अघि तपाईँले अलिकति नियमन गर्ने संस्थाहरूको विज्ञको कुरा सँगसँगै कोट्याउनु भएको थियो, अरू काम गर्ने सिलसिलामा आएका चुनौती चाहिँ के पाउनुभयो तपाईँ नेतृत्व गरिरहँदाखेरि?
यस्तो छ, अब जस्तो हामीले लगानीको कुरा गर्नुपर्छ, लगानी गर्दाखेरि अब लगानी लिन आउने बेलामा कुनै पनि सदस्यलाई अब मान्छे देखेर एकैचोटि चाहिँ पहिचान गर्न सकिँदैन। त्यो भएर कतिपय लगानीहरू चाहिँ अलिकति त्यस्तो पुरै 100% जोखिम त नभनौँ, केही पर्सेन्ट त्यो लगानीमा अलिकति जोखिम भएको कुरा हामीलाई महसुस भएको छ। त्यसलाई बिस्तारै हामीले अब कम गर्दै जाने, अब कसरी अलिकति अलिकति फिल्टर गरेर लगानी गर्नुपर्छ भन्ने हाम्रो चाहिँ धारणा आएको छ।
सदस्यहरूको प्रायः हामी के देख्छौँ भने जो सेयरधनी सदस्यहरू हुनुहुन्छ होइन, वार्षिक रूपमा एउटा साधारण सभामा या अधिवेशनमा चाहिँ उपस्थित हुने, अरू बेला चाहिँ सहकारीमा टेक्दै नटेक्ने एउटा प्रवृत्ति पनि रहन्छ, अनि अन्तिममा चाहिँ होइन कति हामी बोनस भन्छौँ होइन, त्यसको फाइदा कति छ कति बाँड्दैछ भनेर चाहिँ तपाईँ भनौँ नेतृत्व गर्ने या समितिका साथीहरूलाई चाहिँ सोध्ने प्रचलन हुन्छ। विशेष गरेर एउटा सहकारीका सदस्यहरूले चाहिँ के कुरामा ख्याल पुर्याउनु पर्छ, जबकि होइन समितिलाई मात्रै पुरै हामी जिम्मा दिन्छौँ दिएका छौँ, जेसुकै उहाँले गर्नुहुन्छ त्यही मान्छौँ भनेर मात्र पुग्छ कि त्यो सदस्यहरूको अरू पनि ब्याक सपोर्ट चाहिन्छ?
एकदम एकदम सान्दर्भिक कुरा उठाउनु भयो राजनजी, मैले त विशेष धन्यवाद भन्न चाहन्छु हजुरलाई, मैले भन्नै पर्ने कुराहरू उठाइदिनु भयो यहाँले। हो, हाम्रो सहकारीका सदस्य भइसकेपछि सहकारीका सदस्यहरूले एउटा हजुरले भने जस्तै आफ्नो सहकारीप्रतिको दायित्व के हो त नि, त्यो चाहिँ अलिकति ननिभाइरहेको अवस्था चाहिँ छ। किनभने अब वार्षिक रूपमा हामीले वार्षिक सारसभा गर्छौँ, वार्षिक सारसभा गर्दाखेरि यो संस्थाले कति बोनस दियो त नि हामीलाई यस वर्ष भनेर विशेष गरी त्यतातर्फ मात्रै हाम्रो सदस्यहरूको ध्यान जान्छ, सबै सदस्यलाई नभनौँ, केही सदस्यहरू त्यस्ता पनि हुनुहुन्छ, जबकि उहाँहरूले एउटा संस्थाबाट कुनै पनि संस्थामा लगानी गरिसकेपछि प्रतिफलको अपेक्षा गर्नु त्यो स्वाभाविकै हो, हामीले त्यसलाई बुझ्नुपर्छ, हामीले बुझेका पनि छौँ। तर के हो भने एउटा प्रतिफलको चाहिँ अपेक्षा गर्दै गर्दा आफ्नो संस्थाप्रतिको दायित्व के हो त नि त्यसलाई अलिकति कतिपय सदस्यहरूले भुलेको हो कि अथवा महसुस नगरेको हो कि भन्ने कुरा हामीलाई लागेको छ। त्यस कारणले गर्दा मैले आजको हाम्रो यस कार्यक्रम मार्फत सबै सेयर सदस्यज्यूहरूलाई हाम्रो हाम्रो उन्नति कृषि सहकारी संस्थाको मात्रै मैले नभनौँ, हाम्रो शुक्लागण्डकीभरि भएका सहकारी संस्थाका सेयर सदस्यहरूलाई संस्थाप्रतिको आफ्नो दायित्व पनि पूर्ण रूपमा वहन गर्नका लागि म यसै कार्यक्रम मार्फत विशेष अनुरोध गर्न चाहन्छु।
जस्तो ती सदस्यहरूले कारोबार गर्नुपर्ने भने आफ्नै सहकारी मार्फत गर्ने, बचत गर्यो भने होइन त्यही बचत गर्ने, या ऋणै लिनु पर्यो भने होइन कर्जा लिनु पर्यो भने बल्ल त्यो चाहिँ अलिकति सहकारीप्रतिको आफ्नो उत्तरदायित्व पनि बहन हुन्छ।
हजुर हजुर, जस्तो हो अब सहकारी भनिसकेपछि त अब हामी लगानी पनि गर्ने
होइन,
बचत पनि लिने भनिसकेपछि लगानी लिन पर्दा पनि संस्थामा आउनु पर्यो, अब रकम आफूसँग बचत भएको अवस्थामा सहकारीमा ल्याएर बचत गर्नु पर्यो, कि लगायत सहकारीमा बेला बेलामा आएर हाम्रो चाहिँ 11 जनाको समितिले सञ्चालन गरेको छ कि उनीहरूको रूपमा पूर्ण रूपमा चाहिँ उनीहरूले जे गर्छन् गर्छन् भनेर छोड्नु पनि त्यति उचित होइन। हाम्रो सहकारी के अरे सदस्यहरूले बुझ्नुपर्ने कुरा, किनभने हो उहाँहरूले हामीलाई एउटा के अरे वार्षिक साधारण सभाले एउटा म्यान्डेट दिएर यो सञ्चालक समितिले के अरे संस्था सञ्चालन गरोस् भनेर जिम्मेवारी दिनुभएको छ, म्यान्डेट दिनुभएको छ, त्यो त्यसको लागि हामी धन्यवाद भन्नै पर्ने हुन्छ। तर त्यति भन्दैमा आफ्नो चाहिँ संस्थाप्रति फर्काउँदै नफर्कने र आफ्नो दायित्व चाहिँ निभाउँदै ननिभाउने भन्ने चाहिँ होइन। त्यस कारणले गर्दा म पुनः पनि भन्न चाहन्छु आफ्नो दायित्व पूर्ण रूपमा वहन गर्नको लागि म विशेष अनुरोध गर्दछु।
हजुर, अब सहकारीको एउटा मुख्य पाटो भनेको छरिएर रहेका पुँजीलाई चाहिँ एकत्रित गर्नु
होइन,
मसँग 2-4 रुपियाँ छ 100-150 अर्कोसँग छ, त्यसलाई एक ठाउँमा ल्याएर राखिन्छ र त्यसले चाहिँ जो समस्यामा परेका छन् या लगानी गरेर म केही गर्छु भन्ने व्यक्तिलाई चाहिँ अर्को सदस्यलाई चाहिँ दिने हो, मुख्य पाटो यही हो होइन। कति भनौँ न लगानी गर्नुभएको छ सहकारीले भनौँ न, अनि बचत भनौँ पुँजी चाहिँ कति सङ्कलन भएको छ सहकारीमा, सेयर सदस्य पुँजी सेयर पुँजी कति छ, अलिकति यसबारे भनिदिनुहोस् न।
ठिक छ, धन्यवाद राजजी, मैले अघि सुरुमा भनेको कुरामा पुनः दोहोऱ्याउन चाहन्छु, छरिएर रहेका पुँजीलाई एकत्रित गर्ने भन्ने सहकारीको उद्देश्य नै त्यही हो। मैले अघि सुरुमा नै भनिसकेँ हाम्रो 2055-56 सालतिर हाम्रा छरिएर रहेका कृषक समूहलाई अझै भनौँ मासिक 5 रुपियाँ 10 रुपियाँ बचत गरेर एकजना सदस्यबाट के अरे त्यसरी मासिक बचत गरेर कृषक समूहद्वारा स्थापना भएको संस्था हो भनेर मैले सुरुमा भनिसकेको छु, त्यसलाई मैले पुनः दोहोऱ्याएँ। र हाम्रो संस्थाको अहिलेको लगानी भन्नुहुन्छ भने, लगानी र बचत भन्नुहुन्छ भने, सेयर पुँजी हाम्रो अहिले 4,70,00,000 सेयर पुँजी छ हाम्रो संस्थाको। अनि अब संस्थाको एउटा जगेडा कोष भन्ने हुन्छ सहकारी संस्थाहरूको, जगेडा कोष बलियो भयो भने नै संस्था बलियो हुन्छ भन्ने कुरा एउटा हाम्रो चाहिँ सहकारी विज्ञहरूले भन्ने भाषा हो, यो यथार्थ हो पनि फेरि। त्यो भएर हाम्रो चाहिँ 1,05,00,000 अहिले हाम्रो जगेडा कोष छ। यो अहिले आर्थिक वर्षको हामी समाप्तितिर छौँ, अब यस वर्ष फेरि प्लस हुने हो। र बचत चाहिँ हामीसँग 23,00,000 छ, र लगानी भन्नुहुन्छ भने हाम्रो चाहिँ अहिले 25,00,000 छ।
ए हजुर, जस्तो अहिलेको समय हेर्ने हो भने तरलता छ भन्छौँ होइन,
हजुर,
ब्याङ्क वित्तीय संस्थाबाट चाहिँ भने जति रकम होइन कर्जा पाउन मुस्किल छ पनि भन्छौँ। अब पेट्रोलियम पदार्थको मूल्य बढिराखेको छ,
हजुर,
विशेष गरेर रसिया र युक्रेन बिचको द्वन्द्वको कारणले गर्दाखेरि हामी पनि त्यो मारमा छौँ भनिन्छ, यसको असर अहिले हामीले भोगिरहेका छौँ। सहकारीले चाहिँ त्यसको भनौँ न असर कतिको भोगेको छ त्यो भनौँ न अलिकति सेयर गरिदिनुस् न।
यो अहिलेको क्राइसिस त यो आर्थिक यो चाहिँ मन्दी भनौँ,
हजुर,
यो कोरोनाको महामारी चलिरहेको जुन मुख्य विगत 1-1.5 वर्ष पहिला कोरोनाको महामारी थियो नि, त्यो बेलामा पनि नभएको मन्दी अहिले भएको छ। किनभने हामीलाई हो, हामी लगानी गर्न बसेका संस्था, लगानी गर्ने त बिल्कुलै छैन अहिले, के अरे हामीसँग चाहिँ रकमै छैन। त्यो भएर यसको चाहिँ बहुत चाहिँ ठुलो चाहिँ अहिले समस्या परिरहेको छ। त्यस कारणले गर्दा यो आर्थिक मन्दी कहिले चाहिँ सल्भ होला भन्नेमा चाहिँ हामी ब्याङ्क तथा ब्याङ्क सहकारी कर्मीहरू असाध्यै चिन्तित छौँ। यसमा
हामी कार्यक्रमको अन्तिमतिर पनि आइसकेका छौँ। अन्तिममा अब सहकारीले त्यस्तो योजनाहरू जस्तो अहिले हेर्ने हो भने किसानले मल होइन सहज रूपमा नपाएको अवस्था छ, कृषि सहकारी हो हाम्रो, त्यतातर्फ यहाँहरूले कतिको भनौँ न पनि चासो दिएर काम गरिरहनु भएको छ।
विशेष गरी मैले अघि पनि भन्नुपर्ने थियो, अहिले सम्झाउनु भयो राजनजी, धन्यवाद। हाम्रो उन्नति कृषि सहकारी संस्थाले विगतका वर्षहरूदेखि नै, हाम्रो संस्था स्थापना कालदेखि नै भन्नुपर्छ, हामीले रासायनिक मल अनि बिउ बिजनहरू ल्याएर बिक्री वितरण गर्दै आएको कुरा हो। हामीले के अरे जिल्ला कृषि सहकारी संस्थानबाट हामीले खरिद गरेर ल्याउँछौँ, यो अनुदानकै हुन्छ। बाहिर बजारमा किसानले लिनु र हामीसँग लिनुमा धेरै रेटमा धेरै नै फरक पर्छ। त्यस कारणले गर्दा हामीले कृषकहरूलाई यो अनुदानको रासायनिक मल र बिउ बिजन ल्याएर वितरण गरिरहेको कुरा पनि म स्मरण गराउन चाहन्छु। र अहिलेको परिप्रेक्ष्यमा भन्नुहुन्छ भने, हामीले अब चाहिँ के अरे मल ल्याएर त राख्छौँ जहिले पनि, तर के हो भने अब हाम्रा चाहिँ के अरे ग्राहकहरू आएपछि दिनै पर्ने हुन्छ, स्टक गरेर राख्ने भनेको व्यापारी बाहिर व्यापारीको जस्तो के अरे रेट बढेपछि दिउँला भनेर स्टक गरेर राख्ने हामीसँग अवस्था रहँदैन। त्यस कारणले गर्दा हामीसँग भएको मलहरू चाहिँ बिक्री वितरण गरेर सकियो। अहिले चाहिँ किसानहरू हामीसँग दिनमा करिब 100-150 जति किसानहरू मल आएछ भनेर हामीसँग सोध्न आउनुहुन्छ, हामीले उहाँहरूलाई खाली हात पठाउनु परेको छ। यसमा हामीलाई असाध्यै दुःख लागेको छ, किनभने अब सरकारले यो व्यवस्था तत्काल गरिदिएदेखि हामीले पनि हामीले सेवा गर्न पाउँथ्यौँ, र हाम्रो चाहिँ किसान दाजुभाइहरूको तथा दिदीबहिनीहरूको पनि एउटा यो यस्तो चाहिँ धान रोप्ने बेलामा अहिले चाहिँ मल प्रयोग गर्न नपाएको मल पछि चाहिँ काट्ने बेलामा प्रयोग गर्न त केही अर्थ रहँदैन। त्यस कारणले गर्दा सरकारले यो रासायनिक मलको चाहिँ जति सक्दो छिटो व्यवस्था गरिदियोस् भन्ने पनि म यसै कार्यक्रम मार्फत अनुरोध गर्न चाहन्छु।
अन्तिम आइपुगेका छौँ, अन्तिममा सहकारीका भनौँ न आगामी योजना भनौँ न त्यस्तो केही बनाउनु भएको छ?
हाम्रो सहकारीको योजना अब आगामी भावी योजना भन्नुहुन्छ भने, अब हामीले सदस्य सङ्ख्या विस्तार गर्दै जाने क्रम हाम्रो जारी नै छ, र हाम्रो कार्यक्षेत्र पनि विस्तार गर्दै जाने कुरा हाम्रो त्यसमा पनि हामी चाहिँ लागिरहेका छौँ। र हाम्रो अब यी चाहिँ लगानीका उसहरू चाहिँ हाम्रो कार्यक्रमहरू छन्, यसलाई पनि हामीले विस्तार गर्दै जाने हाम्रो चाहिँ भावी योजना छ।
हस्, यो समय कुराकानी र जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद राजनजी, यो महत्त्वपूर्ण समय दिएर मलाई सहकारीको बारेमा आफ्नो धारणा राख्ने कुरा दिनुभयो, यसका लागि विशेष विशेष धन्यवाद व्यक्त गर्दछु। धन्यवाद, नमस्कार।
श्रोता, यहाँ हुनुहुन्थ्यो उन्नति कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष एवं शुक्ला गण्डकी कृषि सहकारी सञ्जालका संयोजक समेत हुनुहुन्थ्यो पदमबहादुर बानिया। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने अवश्य पनि लेखी पठाउनुहोस्। हाम्रा सामाजिक सञ्जालहरू सबै खुल्ला छन्। हाम्रो टेलिफोन नम्बर 0065414378, मोबाइल नम्बर 98028134111 सबै खुल्ला रहेको जानकारी गराउँदै आजको कार्यक्रमबाट म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
मेरो देश, मेरो जगदम्बा सिमेन्ट।